नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
चुनाव भएका 306 स्थानीय तहको मतगणना हुँदै 25 स्थानीय तहको मतगणना शुरू हुन बाँकी।
दोस्रो चरणको चुनावमा कांग्रेसको विजयी शुरूआत। बझाङको जसमा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका राजेन्द्र धामी र उपाध्यक्षमा कांग्रेसकै कल्पना बोहरा विजयी।
आन्तरिक राजस्व विभागका महानिर्देशक चुनामणि शर्मासँग 3 अर्ब रूपियाँ धरौटी माग। धरौटी तिर्न नसकेपछि हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतको आदेश।
6 मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशका लागि नयाँ नियम लागू। मुस्लिम देशका नागरिकले अमेरिकामा नजिकको नाता वा व्यावसायिक प्रयोजन देखाउनु पर्ने।
र कन्फेडरेशन कप फुटबलको सेमी फाइनलमा आज राति जर्मनी र मेक्सिको खेल्दै।
सम्पूर्ण प्राविधिक शिक्षा एनपीआई एजुकेशनल नेटवर्क भरतपुर चितवनमा।
एसई उत्तीर्ण गरी प्राविधिक शिक्षा अध्ययन गर्ने इच्छुक विद्यार्थीहरूलाई नयाँ भर्नाका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवनको सूचना।
2 दशक अघिदेखि प्राविधिक शिक्षा सञ्चालन गर्दै आइरहेको एसएनपीआई भरतपुर चितवनमा कृषितर्फ आईएसई एजी, इन्जिनियरिङतर्फ इलेक्ट्रिकल इलेक्ट्रोनिक सिभिल कम्प्युटर ओभरसियर,
स्वास्थ्यतर्फ ल्याब टेक्निसियन हेल्थ एसिस्टेन्ट र स्टाफ नर्सका साथै टीएसएलसी तहतर्फ 18 महिने अनामी सीएमए ल्याब असिस्टेन्ट भेटेरिनरी जेटीए र नापी अर्थात अमिन विषयमा समेत प्रवेश परीक्षा आवेदन खुलेको जानकारी गराइन्छ।
फारम भर्ने अन्तिम मिति यही असार 27 गतेसम्म, प्रवेश परीक्षा साउन 7 गते।
सम्पर्क नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवन।
फोन नम्बर 056-572-417, 524-161, 524-986।
मोबाइल 98-550-60-768 र 98-550-60-769।
साथै प्रवेश परीक्षा तयारी कक्षा समेत सञ्चालन भइरहेको छ।
टुरिज्म डेभलपमेन्ट ब्याङ्क प्रस्तुत गर्दछ स्वर्णिम बचत खाता, जसमा तपाईँले पाउनुहुनेछ 8.25% आकर्षक ब्याज दर। खाता खोलौ, नगुमाऊ यो स्वर्णिम अवसर। थप जानकारीको लागि आफ्नो नजिकैको टुरिज्म डेभलपमेन्ट ब्याङ्कको शाखा वा 01-4485-480 सम्पर्क गर्नुहोस्। टुरिज्म डेभलपमेन्ट ब्याङ्क, द ब्याङ्क यु क्यान रिलाइ अन।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर।
विकासको पहल, चुनावी चहल पहल।
स्थानीय तह निर्वाचन अन्तर्गत हिजो भएका 334 स्थानीय तहमध्ये 307 स्थानीय तहको मतगणना आज भएको छ, जसमध्ये बझाङको काँडा गाउँपालिकाको मतपरिणाम सार्वजनिक भइसकेको छ। निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रमा प्राप्त विवरण अनुसार अब 25 स्थानीय तहको मतगणना शुरू हुन बाँकी छ। उच्च पहाड़ी र हिमाली जिल्लाका विकट मतदान स्थलबाट मतपेटिका हेलिकप्टरबाट ल्याइएको र ताप्लेजुङ जिल्लाको एउटा मतदान स्थलको मतपेटिका संकलन हुने क्रममा रहेको निर्वाचन आयोगले जनाएको छ। हिजो मतदान स्थगित भएका रूपन्देहीको कोट हिमाली गाउँपालिका वडा नम्बर 1 र बझाङको जय पृथ्वी नगरपालिका वडा नम्बर 3 को पाण्डु मावि मतदान केन्द्रमा भोलि मतदान हुने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो।
बझाङको काँडा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेसका उम्मेद्वार निर्वाचित भएका छन्। कांग्रेसका अध्यक्ष पदका उम्मेद्वार राजेन्द्र धामी र उपाध्यक्ष पदका उम्मेद्वार कल्पना बोहरा दुवैले 394 मत ल्याएर निर्वाचित हुनुभएको हो। अध्यक्ष पदका निकटतम प्रतिद्वन्दी एमालेका मानबहादुर बोहराले 386 र उपाध्यक्षका उम्मेद्वार डोलमा तामाङले 336 मत प्राप्त गर्नुभयो। ओडा नम्बर 1 एमालेका गोपाल बहादुर बोहरा, 2 कांग्रेसका हरिलाल बोहरा, 3 कांग्रेसका जंगगिरी बोहरा, 4 जंगसिंह बोहरा विजयी हुनुभएको छ। ओडा नम्बर 5 एमालेका धनञ्जय बोहरा निर्विरोध निर्वाचित हुनुभएको थियो।
प्रदेश नम्बर 1 को इलाममा 4 नगरपालिका र 6 गाउँपालिका मध्ये कांग्रेस र एमालेको बराबरी अग्रता देखिएको छ। इलाम, देउमाई, सूर्योदय नगरपालिका तथा फाकफोकथुम र माङसेवुङ गाउँपालिकामा कांग्रेसको अग्रता छ। सन्दकपुर, माइजोकमाई, रोङ गाउँपालिका लगायतमा एमालेको अग्रता देखिएको उज्यालो सहकर्मीले जनाएका छन्।
एक नगरपालिका सहित आठवटा स्थानीय तह रहेको पाँच थरको प्रारम्भिक मतपरिणामले पनि कांग्रेस, नेकपा, एमाले र माओवादी केन्द्रबीच त्रिपक्षीय भिडन्त देखिएको छ। चारवटा स्थानीय तहमा कांग्रेसले अग्रता लिएका छन्। फिदिम नगरपालिका, फाल्गुनन्द गाउँपालिका, हिलिहाङ गाउँपालिका र कुमायक गाउँपालिकाको अध्यक्षमा कांग्रेसले अग्रता लिएको हो। तुम्बेवा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेद्वार देवेन्द्र खत्रीलाई एमाले साथ दिएको छ। तुम्बेवामा खत्रीले अग्रता लिएका हुन्। फालेगलुङ गाउँपालिका र तुम्बेवा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रले अग्रता लिएको छ। याङवरक गाउँपालिकामा नेकपा एमालेको अग्रता छ।
ताप्लेजुङका नौवटा स्थानीय तहमध्ये आठवटामा मतगणना भइरहेको छ। गणना भइरहेको आठमध्ये सातवटामा एमाले अग्रता लिएको छ भने एउटामा कांग्रेसको अग्रता छ। आठ राई त्रिवेणी गाउँपालिकामा कांग्रेसको अग्रता छ भने अरू सबै तहमा एमाले अग्रता लिइरहेको छ। सिदिङवा, फक्तालुङ, मिक्वाखोला, मेरिङदेन, मैवाखोला, याङवरक लगायत गाउँपालिकामा एमाले अग्रस्थानमा छ।
सोलुखुम्बुका आठवटा स्थानीय तहमध्ये छवटामा मतगणना चलिरहेको छ। गणना भएका छ मध्ये पाँचवटा तहमा नेपाली कांग्रेसका उम्मेद्वारले प्रारम्भिक अग्रता कायम गरेका छन्। महाकुलुङ गाउँपालिकामा माओवादी केन्द्रको अग्रता छ। दुधकौशिका र खुम्बु पासाङ लामु गाउँपालिकामा मतगणना शुरू हुन सकेको छैन। दलहरूबीच समझदारी कायम हुन नसक्दा गणना शुरू हुन नसकेको हो।
खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेसले अग्रता कायम गरेको छ। रूपाकोट मजुवागढी नगरपालिकामा भने एमाले अग्रता लिएको छ। यस्तै दिप्रुङ गाउँपालिकाको पछिल्लो जानकारी अनुसार कांग्रेसले अग्रता कायम गरेको छ। मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि केपिलासगढी गाउँपालिकाको मतगणना रोकिएको छ। केही स्थानमा भने सम्पर्क हुन नसक्दा गणनाबारे जानकारी लिन नसकिएको उज्यालो सहकर्मीले जनाएका छन्।
सुनसरीको बाह्रवटा स्थानीय तहमा मतगणना भइरहेको छ। प्रारम्भिक मतपरिणाम अनुसार छ स्थानमा कांग्रेसका उम्मेद्वार अगाडि छन्। एक स्थानमा माओवादी केन्द्रले अग्रता लिएको छ भने एक स्थानमा संघीय समाजवादी फोरम नेपालले अग्रता लिएको छ। एक स्थानमा स्वतन्त्र उम्मेद्वार दिवाकर यादवले अग्रता लिएका छन्। धरान उपमहानगर, दुहबी नगरपालिका र गढ़ी गाउँपालिकाको मतपरिणाम सार्वजनिक भएको छैन। यी नगरपालिकामा एमाले अग्रता लिने अनुमान गरिएको छ।
दुई नगरपालिका र चार गाउँपालिका रहेको तेह्रथुमका सबै स्थानीय तहमा नेपाली कांग्रेसले प्रारम्भिक अग्रता लिएको छ। म्याङलुङ नगरपालिकामा कांग्रेसका मेयर उम्मेद्वार 192 मतसहित अगाडि छन् भने एमाले 191 सहित कांग्रेसलाई पछ्याइरहेको छ। त्यस्तै लालीगुराँस नगरपालिकामा कांग्रेसका मेयर उम्मेद्वार 302 मतसहित अगाडि छन्। यस्तै मेनछ्याम गाउँपालिकामा कांग्रेस 230 मतसहित अघि छ, उसलाई एमाले पछ्याइरहेको छ।
उदयपुरको सबै स्थानीय तहमा पनि मतगणना भइरहेको छ। उदयपुरमा चार नगरपालिका र चार गाउँपालिका सहित आठवटा स्थानीय तह छन्। सार्वजनिक भएको प्रारम्भिक मतपरिणाम अनुसार एमाले पाँच स्थानमा अघि छ भने कांग्रेसले तीन स्थानमा अग्रता लिएको छ। कटारी नगरपालिका, ताप्ली, सुनकोशी, रौतादेवी र उदयपुर गढ़ी गाउँपालिकामा एमाले अघि छ भने बेलका, त्रियुगा र चौडण्डी गढ़ी नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ। पन्ध्रवटा स्थानीय तह रहेको झापाका सबै ठाउँमा गणना भइरहेको छ। झापामा तीन ठूला दलबीच नै प्रतिस्पर्धा देखिएको छ।
बाजुराको बढ़ीमालिका नगरपालिकामा नेपाली कांग्रेसका उम्मेद्वार पदम बडुवाल अगाडि हुनुहुन्छ। बुढीनन्दा नगरपालिकामा पनि नेपाली कांग्रेसका मेयर उम्मेद्वार पदम गिरीले अग्रता कायम गर्नुभएको छ। त्रिवेणी नगरपालिकामा नेपाली कांग्रेसका मेयर पदका उम्मेद्वार रामसिंह रावल अगाडि हुनुहुन्छ भने पाण्डव गुफा गाउँपालिकामा नेकपा एमालेका अध्यक्षका उम्मेद्वार कालीबहादुर साई अगाडि हुनुहुन्छ। त्यस्तै छेडेदह गाउँपालिकामा नेकपा एमालेका उम्मेद्वार अगाडि छन्।
कञ्चनपुरमा नौवटा स्थानीय तहमध्ये शुक्लाफाँटा र बेलौरी नगरपालिकामा अझै मतगणना शुरू हुन सकेको छैन। सर्वदलीय बैठक बसेकाले मतगणना शुरू हुन नसकेको हो। महाकाली र पुनर्वास नगरपालिकामा पनि मतगणना चलिरहेको छ। महाकालीमा मेयरका उम्मेद्वार नेपाली कांग्रेसका वीरबहादुर सुनार अगाडि हुनुहुन्छ। एमालेका किशोर लिम्बुले कांग्रेसलाई पछ्याइरहनु भएको छ। यस्तै पुनर्वासमा कांग्रेसले 130 र एमाले 114 मत ल्याएको छ भने माओवादी केन्द्रले 87 मत ल्याएको छ। कृष्णपुर नगरपालिका, बेदकोट नगरपालिका, भीमदत्त नगरपालिका, लालझाँडी गाउँपालिका र बेलडाडी गाउँपालिकामा पनि मतगणना भइरहेको छ। कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर 1 नेपाली कांग्रेसले अग्रता लिएको छ। यस्तै बेदकोट नगरपालिकाको वडा नम्बर 1 पनि नेकपा एमाले अग्रता लिएको छ। कञ्चनपुरको बेलडाडी गाउँपालिकामा पनि एमाले अग्रता लिएको छ। एमाले 35, कांग्रेसले 25 र माओवादी केन्द्रले 20 मत ल्याएका छन्। बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर 1 को अध्यक्षमा एमालेका परण बहादुर चन्द विजयी हुनुभएको छ। उहाँले 492 मत ल्याउनु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका जमन सिंह साउदले 325 मत ल्याउनु भएको छ। वडा नम्बर 1 मा एमालेका चन्दको प्यानल नै विजयी भएको हो। गाउँपालिका अध्यक्षमा एमाले अग्रता लिएको छ। अध्यक्षमा एमालेका गोरख बहादुर चन्दले 542 मत ल्याउनु भएको हो। त्यस्तै नेपाली कांग्रेसका दिनेश बहादुर चन्दले 310 र माओवादी केन्द्रका रमेश बहादुर चन्दले 398 मत ल्याउनु भएको छ। राप्रपाका वीरेन्द्र बहादुर चन्दले 12 मत ल्याउनु भएको छ। बैतडीको दशरथ चन्द नगरपालिकामा मतगणना भइरहेको छ। जिल्लाको पुरानो नगरपालिकाको रूपमा रहेको दशरथ चन्द नगरपालिकामा बिहान 8 बजेदेखि नै मतगणना शुरू भएको मुख्य निर्वाचन अधिकृत ध्रुव कुमार शाहले जानकारी दिनुभयो। जिल्लाका अरू स्थानीय तहमा सर्वदलीय बैठक बसी मतगणनाको तयारी भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
दार्चुलाको महाकाली नगरपालिका, लेकम गाउँपालिका र मार्मा गाउँपालिकामा मतगणना भइरहेको छ। मतगणनामा लेकम गाउँपालिकामा एमाले अग्रता लिएको छ। यस्तै डोटीको दिपाल सिलगढ़ीको नगरपालिकाको मेयरमा कांग्रेसका बाजी सिंह खड्काले अग्रता लिनुभएको छ। यस्तै शिखर नगरपालिकाको मतगणनामा कड़ा प्रतिस्पर्धा भइरहेको छ। यहाँ कांग्रेस र एमाले बीच प्रतिस्पर्धा भइरहेको हो। यस्तै डाक्टर केआई सिंह गाउँपालिकाको अध्यक्षमा कांग्रेसका लोकेन्द्र शाही र उपाध्यक्षमा मीना विष्टले अग्रता लिइरहनु भएको छ। यस्तै कैलालीको धनगढ़ी उपमहानगरपालिकामा वडा नम्बर 1 नै मतगणना शुरू भइरहेको छ भने स्वतन्त्र उम्मेद्वारले यहाँ अग्रता लिएको छ। यस्तै गौरीगंगा नगरपालिका, कैलाली गाउँपालिकामा पनि गाउँपालिकामा फोरम लोकतान्त्रिकले अग्रता लिएको छ। यस्तै बर्दगोरिया गाउँपालिकामा एमालेको अग्रता छ भने लम्कीचुवा गाउँपालिका, घोडागोड़ी नगरपालिका, चुरे गाउँपालिकामा पनि मतगणना शुरू भएको छ। तर गोदावरी नगरपालिका र मोहन्याल गाउँपालिकामा अझै शुरू हुन सकेको छैन।
कैलालीको धनगढ़ी उपमहानगरपालिकामा मतगणना भइरहेको छ। वडा नम्बर 1 शुरू भएको मतगणनामा स्वतन्त्र उम्मेद्वार गोपाल हमालले अग्रता लिनुभएको छ। मतगणना शुरू भएका टीकापुर नगरपालिकामा लोकतान्त्रिक फोरमले अग्रता लिएको छ। जोशीपुर गाउँपालिकामा पनि लोकतान्त्रिक फोरम नै अगाडि छ। भजनी त्रिशक्ति नगरपालिकामा पनि लोकतान्त्रिक फोरम नै अगाडि छ। गौरीगंगा नगरपालिका, कैलाली गाउँपालिकामा पनि लोकतान्त्रिक फोरमको अग्रता छ। यस्तै बर्दगोरिया गाउँपालिकामा एमालेको अग्रता छ भने लम्कीचुवा नगरपालिका, घोडाघोड़ी नगरपालिका, चुरे गाउँपालिकामा पनि मतगणना भइरहेको छ। तर अझै पनि गोदावरी नगरपालिका र मोहनयाल गाउँपालिकामा मतगणना शुरू हुन सकेको छैन।
सीधा कुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz, नेपाल दर्पणमा प्रदेश नम्बर 5 को पछिल्लो अपडेट सहित खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
शिक्षा सँगै संस्कार पनि, अध्ययन सँगै अवसर पनि।
कलेज अफ सेन्ट्रल स्टेट इन्टेन्सिभ इन्टरनेशनल एकाडेमी कालीमाटी काठमाडौँमा कक्षा 11 लागि साइन्स, म्यानेजमेन्ट र ह्युमेनिटिज समूहमा भर्ना खुल्यो।
मुख्य विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, जर्नालिजम, सोसियोलोजी, पपुलेसन स्टडिज र कानून पढाइ हुने यस कलेजमा विशेष छात्रवृत्तिका साथै होस्टल तथा यातायातको पनि राम्रो व्यवस्था रहेको छ।
थप जानकारीका लागि कलेज अफ सेन्ट्रल स्टेट कालीमाटी काठमाडौँ
फोन नम्बर 01-4278-342 42-78-965।
हाइड्रोसिलको निशुल्क अपरेशन सम्बन्धी सूचना।
वीर अस्पताल काठमाडौँमा यही असार मसान्तसम्म हाइड्रोसिलको निशुल्क अपरेशन भइरहेकाले मौकाको फाइदा लिनुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
सम्पर्क समन्वय शाखा वीर अस्पताल, मोबाइल नम्बर 98511-33551।
नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ल्यायो अहिलेसम्मकै सस्तो GSM डाटा प्याक।
100 रुपियाँमा पाउनुहोस् 400 MB डाटा।
ओहो, कति सस्तो! 200 रुपियाँमा त 850 MB, साँच्चै सस्तो।
त्यो भन्दा सस्तो पनि छ, 300 रुपियाँमा 1500 MB डाटा लिनुहोस्, इन्टरनेटमा रमाउनुहोस्।
यो अफर एक्टिभेट गर्न मेसेज बक्समा जानुहोस्, लेख्नुहोस् DATA 400 MB र पठाउनुहोस् 1415।
नयाँ वर्षमा नेपाल टेलिकमका थप अफरहरू बुझ्न डायल गर्नुहोस् *1415#।
रमाउनुहोस् नेपाल टेलिकमको सस्तो इन्टरनेटमा। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल शेयर कारोबार गर्न आस्पा आस्पा भन्छन् सबैले, यो आस्पा भनेको के हो?
आस्पा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक अमाउन्ट, अर्थात् ग्राहकले शेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर शेयर दरखास्त दिने व्यवस्था हो। आस्पाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट शेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नि। नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्पा प्रणालीमा आबद्ध हुने। आस्पा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले चुनाव भएका 306 स्थानीय तहको मतगणना हुँदै 25 स्थानीय तहको मतगणना शुरू हुन बाँकी लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। रूपन्देहीका 12 मध्ये 11 तहमा मतगणना भइरहेको छ। 11 मध्ये 4 तहमा नेपाली कांग्रेसले अग्रता लिएको छ। एमाले 3 तहमा अग्रता लिएको छ भने संघीय समाजवादी फोरम नेपालले 2 तहमा, राप्रपाले 1 तहमा र स्वतन्त्र उम्मेद्वारले 1 तहमा अग्रता लिएका छन्। बुटवल उपमहानगरपालिकामा माओवादी कांग्रेस गठबन्धनका उम्मेद्वार खेलराज पाण्डेयले 977 मत ल्याएका छन् भने एमालेका शिवराज सुवेदीले 594 मत पाउनु भएको छ। रूपन्देहीको देवदह, समरीमाई र सिद्धार्थनगरमा कांग्रेसले अग्रता लिएको छ। यस्तै तिलोत्तमा, सैनामैना र कञ्चनमा एमाले अघि छ। यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिकामा स्वतन्त्र उम्मेद्वार, सुदोधन गाउँपालिकामा संघीय समाजवादी फोरम र सियारी गाउँपालिकामा राप्रपा अगाडि छ।
बर्दियाको 8 स्थानीय तहमध्ये 4 तहमा माओवादीले, 3 तहमा एमाले तथा 1 तहमा नेपाली कांग्रेसले अग्रता लिएको छ। पाल्पाका 10 स्थानीय तहमध्ये एमाले 6, नेपाली कांग्रेसले 3 तहमा अग्रता लिएका छन्। रोल्पाका 10 स्थानीय तहमध्ये माओवादीले 7, कांग्रेसले 2 र एमाले 1 तहमा अग्रता लिएको छ भने अर्घाखाँचीका 6 स्थानीय तहमध्ये 3 तहमा कांग्रेस, 2 तहमा एमाले र 1 तहमा राष्ट्रिय जनमोर्चाले अग्रता लिएका छन्। रूकुमका 3 स्थानीय तहमा मतगणना भइरहेको छ। मतपेटिका संकलनमा ढिलाइ भएपछि दिउँसो मात्र मतगणना शुरू गरिएको हो। यस्तै प्युठानका 9 तहमध्ये 5 एमाले अघि छ। राष्ट्रिय जनमोर्चा 1 तहमा अघि छ भने मल्लरानी गाउँपालिकामा माओवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धनका उम्मेद्वार अघि छन्। यस्तै माओवादी केन्द्र र कांग्रेसले एक एक स्थानमा स्थानीय तहमा अग्रता लिएको छ। यस्तै बाँकेका 8 स्थानीय तहमध्ये 3 एमाले, 3 कांग्रेस, 1 राप्रपा र अर्कोमा संघीय समाजवादी फोरमले अग्रता लिएका छन्। दाङका 10 स्थानीय तहमध्ये 9 स्थानीय तहको मतगणना भइरहेको छ, जस अनुसार एमाले 4 स्थानमा, कांग्रेसले 4 स्थानमा र माओवादी केन्द्र 2 स्थानीय तहमा अघि छन्। यस्तै नवलपरासीको 7 स्थानीय तहमध्ये 4 कांग्रेस, 2 संघीय समाजवादी फोरम र 1 स्थानीय तहमा एमाले अघि छ। यस्तै गुल्मीमा 12 स्थानीय तह रहेकोमा यो समाचार तयार पार्दासम्म कांग्रेसले 1 नगरपालिका सहित 8 गाउँपालिकामा आफ्नो अग्रता कायम राखेको छ। त्यसै गरी एमाले मुसीकोट नगरपालिका सहित रूरू र धुरकोट गाउँपालिकामा अग्रता लिएको छ। यस्तै कपिल वस्तुका 10 स्थानीय तहमध्ये कांग्रेसले 4 अग्रता लिएको छ भने एमाले 2 ठाउँमा अग्रता लिएको छ। कपिल वस्तुमा राप्रपा 1 ठाउँमा अघि छ भने स्वतन्त्र उम्मेद्वारले पनि 1 ठाउँमा अग्रता लिइरहेको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विभिन्न कर छलीमा संलग्न रहेको आरोपमा पक्राउ परेका आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मासँग 3 अर्ब रूपियाँ धरौटी माग गरेको छ। आयोगका अनुसार साधारण तारिखमा छुट्न महानिर्देशक शर्मासँग 3 अर्ब रूपियाँ धरौटी माग गरिएको हो। शर्मालाई गत जेठ 19 गते पक्राउ गरिएको थियो। उनलाई आज अदालतमा पेश गरिएको थियो। धरौटी तिर्न नसकेपछि उनलाई हिरासतमै राखेर अनुसन्धान गर्न विशेष अदालतले आदेश दिएको हो। आयोगले अहिले 125 कर छूट सम्बन्धी फाइल अध्ययन गरिरहेको छ। 1000 बढ़ी कर छूट सम्बन्धी फाइलको अध्ययन गर्नुपर्ने आयोगको भनाई छ।
हिजो मात्रै चुनाव भएका ठाउँमा मतगणनाको जोड़ घटाउ चलिरहेको छ, तर खेती किसानी गर्नेहरू भने रोपाईमा व्यस्त छन्। नेपालमा हरेक वर्ष असार 15 राष्ट्रिय धान दिवसका रूपमा मनाउने गरिन्छ। धान दिवसलाई किसानले पर्वकै रूपमै मनाउँदै आएका छन्। मदन पौड्यालको रिपोर्ट।
खेतमा पसेका किसानको उत्साह बेग्लै देखिन्छ। हिलो खेल्दै, गीत गाउँदै, रमाइलो गरेर धान रोपाई गरिन्छ।
किसानका सुख दुःख समेट्ने असारे गीत गाउँदै दिनभरि खेतमा रोपाई गर्ने चलन छ।
धेरै नै रमाइलो छ, जहिले पनि असारको बेलामा नै रमाइलो हुन्छ धेरै जस्तो। गीत गाउँछ, हिलो खेर रमाइलो भइरहेको छ। सबभन्दा राम्रो हिलो हो असारको बेलामा, हिलो खेलेर रमाइलो भयो नि।
कोही जोत्ने, कसैले हिलाउने, रोपाहारले बिउ गोड्ने र रोप्ने, अनि दही चिउरा, आलुको अचार, घिउ हालेर बनाएको खाजा खाँदा चाडपर्वकै झल्को आउँछ। आजको दिन नेपालभर धान दिवस, रोपाई जात्रा, दही चिउरा खाने दिन जस्ता नामले मनाइन्छ। वर्षमा एक दिन भए पनि हिलोमा टेक्नुपर्छ भन्ने मान्यताले पनि असार पन्ध्रको महत्व छ। ललितपुरको खुमलटारमा धान रोप्न पुग्नु भएकी कमला सुवेदी,
रमाइलो भयो आज असार पन्ध्रमा धान रोपेर मनाइयो। अब दही चिउरा खाने अनि रमाइलो हुन्छ। गीत चाहिँ उता गाउँदैछन् होला, अब हामी चाहिँ यता आइसक्यौँ।
पछिल्लो तथ्याङ्क अनुसार 15.5 लाख हेक्टर जमिनमा धान रोपिन्छ। धान खेती हुने मध्ये 90% क्षेत्रमा रोपाई नै गरिन्छ। मानो खाएर मुरी उब्जाउने बेला भएकोले किसानलाई फुर्सदसम्म हुँदैन। पछिल्लो समय खाने मुख बढे, तर खेती गर्ने किसान र जमिन घट्दै गयो भन्नुहुन्छ कृषि अनुसन्धान परिषद नार्कका निमित्त कार्यकारी निर्देशक डाक्टर वैद्यनाथ महतो।
खाने मुखहरू धेरै भए, जग्गाहरू सबै संकुचित हुँदै गए, कुनै खण्डीकरण र घरहरू कंक्रिट ब्लकहरू खडा हुँदै गए, राम्रा राम्रा ठाउँहरूमा सबैमा चाहिँ घरेलीहरू भएन र घरहरू बन्दै गए। यो सबै अवस्था हेर्दाखेरि र त्यसपछि काम गर्ने हातहरू विदेशिए।
वर्षै पछि धान दिवस मनाउँदै गर्दा सिंचाई, मलबिउ र आधुनिक प्रविधिमा किसानको पहुँच पुर्याउनु पर्ने खाँचो छ। कृषि मन्त्रालयका निमित्त सचिव ईश्वर प्रसाद रिजाल,
दुई बाली धान खेतीको प्रबन्धन गर्न सकेमा मात्र आगामी 3 वर्षमा धानको उत्पादनमा उल्लेख्य वृद्धि हुन सक्छ। दुई बाली धान खेती प्रबन्धनका लागि धानको न्यूनतम समर्थन मूल्य, सिंचाईको पर्याप्तता, उन्नत जातको विकास र प्रसार, उत्पादन उपरान्त क्षति न्यूनीकरण, यन्त्रीकरणको भरपर्दो व्यवस्था आदि विभिन्न प्रयासहरू भइरहेका छन्।
दिनहुँ पलायन हुँदै गएको युवा शक्तिलाई बाँचिँदै गएका खेतीयोग्य जमिनको खनिखोस्रीमा आकर्षित गर्न सक्ने हो भने पनि राष्ट्रिय धान दिवसको सार्थकता अझ बढ्नेछ।
सिधाकुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
बाल अधिकारको लागि संविधानको कार्यान्वयन गर्नु सबैको दायित्व हो। संविधानको धारा 39ले बाल बालिकाको हक बारे व्यवस्था गरेको छ। प्रत्येक बाल बालिकालाई पहिचान सहित नामकरण र जन्म दर्ताको हक हुनेछ।
शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहारका साथै असहाय, अनाथ, अपाङ्गता भएका र जोखिममा रहेका बाल बालिकालाई विशेष संरक्षण र सुविधा पाउने हक हुनेछ।
कुनै पनि बाल बालिकालाई कल कारखाना, खानी र अन्य जोखिमपूर्ण काममा लगाउन हुँदैन।
बाल विवाह, गैर कानूनी ओसार पसार, अपहरण गर्न, सशस्त्र समूहमा प्रयोग गर्न हुँदैन।
दुर्व्यवहार, उपेक्षा, यौनजन्य वा अन्य कुनै प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न हुँदैन। बाल बालिकालाई शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन।
बाल बालिकाको सर्वोत्तम हितलाई प्राथमिक रूपमा ध्यान दिने राज्यको नीति रहेको छ।
संविधानले दिएको बाल बालिकाको हक अधिकार कार्यान्वयन गर्न सबै क्रियाशील बनाऊ।
महिला बाल बालिका तथा समाज कल्याण मन्त्रालय, केन्द्रीय बाल कल्याण समिति।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी, कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग, मावि, निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू,
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा 1 महिनामा सम्पन्न गरिने।
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमुना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमुना परीक्षा गराई फिडब्याक दिइने।
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने।
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने।
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक 2 जनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने।
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली, बागबजार, काठमाडौँ, नेपाल। सम्पर्क 01-42-46-024-42-9301।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। दोस्रो चरणको चुनावमा एमालेले बझाङको मस्टा गाउँपालिकाबाट विजय शुरूआत गरेको छ। केही बेर अघि सकिएको मतगणनाको परिणाम अनुसार एमालेबाट अध्यक्षका उम्मेद्वार कर्णबहादुर कठायतले 2124 मत ल्याई विजय हुनुभएको हो। उहाँका प्रतिद्वन्दी कांग्रेसका यम बहादुर बोहराले 1951 मत पाउनु भएको छ। उपाध्यक्षमा पनि एमालेकै भगवती बोहरा विजयी हुनुभएको छ।
संवैधानिक परिषदले प्रधान न्यायाधीशमा गोपाल पराजुलीको नाम सिफारिश गरेको छ। आज बसेको परिषदको बैठकले कायम मुकायम प्रधान न्यायाधीश पराजुलीलाई भावी प्रधान न्यायाधीशका लागि प्रधान न्यायाधीशको रूपमा सिफारिश गरेको हो।
काठमाडौँ महानगरपालिकाले आजदेखि 88 वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई घर घरमा स्वास्थ्य सेवा शुरू गरेको छ। महानगरपालिकाभित्रका ज्येष्ठ नागरिकलाई जीवनप्रति सकारात्मक सोचको विकास एवं उनीहरूमा भएका रोगको निदान गरी स्वस्थ जीवन बाँच्न प्रेरित गर्ने उद्देश्यले अभियान शुरू गरिएको हो। महानगरको 32 वडालाई 8 क्षेत्रमा विभाजन गरी ज्येष्ठ नागरिक समाज सुरक्षा भत्ता वितरण तथा नागरिकको घरमै गएर स्वास्थ्य परीक्षण कार्यक्रम शुरू गरिएको हो।
गोर्खामा आजदेखि स्वास्थ्य बीमा कार्यक्रम शुरू भएको छ। सरकारले गोर्खा सहित आज जुम्ला र मकवानपुरमा स्वास्थ्य बीमा कार्यक्रम शुरू गरेको हो। गोर्खामा क्षेत्र नम्बर 3 सांसद छम बहादुर गुरूङ र गोर्खा नगरपालिकाका नगर प्रमुख राजन राजपन्तको बीमा सदस्यता दर्ता गराएर कार्यक्रम औपचारिक रूपमा शुरू गरिएको हो।
यस वर्षको मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार कमल कोइराला सम्मानित हुने भएका छन्। नेता मदन भण्डारीको सम्मानमा नेकपा एमाले केन्द्रीय प्रचार विभागद्वारा स्थापित पुरस्कार कोइरालालाई दिने निर्णय भएको विभागका सचिव विष्णु रिजालले जानकारी दिनुभयो। पुरस्कारको राशि 50,000 रूपियाँ रहेको छ।
अब विदेशका खबर। अमेरिकाले 6 मुस्लिम देशका लागि नयाँ प्रवेशाज्ञा नियम लागू गरेको छ। अमेरिकाले प्रवेशाज्ञाका लागि मुस्लिम देशका नागरिकले अमेरिकामा नजिकको नाता वा व्यावसायिक प्रयोजन देखाउनुपर्ने नयाँ नियम लागू गरेको हो। आजदेखि कार्यान्वयनमा ल्याइने यो नियमले इरान, लिबिया, सिरिया, सोमालिया, सुडान र यमन प्रभावित हुने बीबीसीले जनाएको छ। यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले यी देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो, तर ट्रम्पको प्रयासमा अमेरिकाका विभिन्न अदालतले रोक लगाएपछि नयाँ नियम ल्याइएको हो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। फिफा कन्फेडरेशन कप फुटबलको दोस्रो सेमी फाइनलमा आज जर्मनी र मेक्सिको खेल्दैछन्। खेल राति 12:15 शुरू हुनेछ। आजको खेलको विजेताले उपाधिका लागि चिलीसँग खेल्नेछ। गएरातीको खेलमा पोर्चुगललाई टाई ब्रेकरमा हराउँदै चिली प्रतियोगिताको फाइनल पुगेको हो। रूसको कजानमा भएको सेमी फाइनलमा निर्धारित र थप गरिएको समयमा दुवै टीमले गोल गर्न नसकेपछि खेलको निर्णय टाई ब्रेकरबाट लिएको हो। चिलीका गोलरक्षक क्लाउडियो ब्राभोले पोर्चुगलका 3 पेनाल्टी बचाएका थिए। चिलीका लागि भने अटुरो विडाल, कार्लिस एसानगुइज र एलेक्स सान्चेजले गोल गरे।
जाँदै स्थानीय तहको दोस्रो चरणको चुनावको पछिल्लो अपडेटबारे भर्खरै प्राप्त जानकारी। दोस्रो चरणको चुनावमा एमालेले बझाङको मस्टा गाउँ पालिकामा विजय शुरूआत गरेको छ। केही बेर अघि सकिएको मतपरिणाम अनुसार एमालेका तर्फबाट अध्यक्षका उम्मेद्वार कर्णबहादुर कठायतले 2124 मत ल्याउनु भएको छ। उहाँका प्रतिद्वन्दी कांग्रेसका यम बहादुर बोहराले 1951 मत पाउनु भएको छ। उपाध्यक्षमा पनि एमालेकै भगवती बोहरा विजयी हुनुभएको छ। उहाँले 2164 मत पाउनु भएको छ भने उहाँकी प्रतिद्वन्दी कांग्रेसकी एबी सेठले 1865 मत पाउनु भएको छ। 7 वडा रहेको मस्टामा 5 एमाले जितेको छ भने कांग्रेस माओवादीले 1-1 वडामा जितेका छन्। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
चुनाव भएका 305 स्थानीय तहको मतगणना हुँदै 25 स्थानीय तहको मतगणना शुरू हुन बाँकी।
दोस्रो चरणको चुनावमा कांग्रेस र एमाले 1-1 ठाउँमा विजयी। बझाङको जसमा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका राजेन्द्र धामी र मस्टा गाउँपालिकामा एमालेका कर्णबहादुर कठायत विजयी।
आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मासँग 3 रूपियाँ धरोटी माग। धरोटी तिर्न नसकेपछि हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतको आदेश।
6 मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशका लागि लागि नयाँ नियम लागू। मुस्लिम देशका नागरिकले अमेरिकामा नजिकको नाता वा व्यावसायिक प्रयोजन देखाउनु पर्ने।
र कन्फेडरेशन कप फुटबलको सेमी फाइनलमा आज राति जर्मनी र मेक्सिको खेल्दै।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जन र संघर्ष विष्टसँगै रुबिना श्रेष्ठ र सुनिता पहरी बिदा हुन्छौ। नमस्कार।